पागल झैं उसकै तस्बिर हेरी रोएँ, धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। पागल झैं उसकै तस्बिर हेरी रोएँ, धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। दैवको पक्षपात त्यो कठोर झेलमा, दैवको पक्षपात त्यो कठोर झेलमा, यी हातका रेखा लकीर हेरी रोएँ। धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। दिनभर हामी मायाका बात गर्ने ठाउँ, दिनभर हामी मायाका बात गर्ने ठाउँ, त्यो चौतारी तलको भिर हेरी रोएँ। धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। चुरा धागो अनि सिउँदो सजाउन भनी, चुरा धागो अनि सिउँदो सजाउन भनी, ल्याएको रातो सिन्दुर निर हेरी रोएँ। धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। पराईकै डोली चढी गएपछि छाडी उनी, पराईकै डोली चढी गएपछि छाडी उनी, बेज्यान यो धड्कन शरीर हेरी रोएँ। धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। छैन कतै टुक्रिएको मन जोड्ने वस्तु यहाँ, छैन कतै टुक्रिएको मन जोड्ने वस्तु यहाँ, यस्तै रहेछ खोलाको किनारतिर हेरी रोएँ। पागल झैँ उसकै तस्बिर हेरी रोएँ। धिक्कार्दै आफ्नै तकदीर हेरी रोएँ। आजभन्दा करिब 2.5 वर्ष अघि कार्यक्रम यो साँझ यो सुभाषको पहिलो श्रृङ्खला यसै गजल वाचनसँगै सुरु गरेका थियौँ। चिसापानी छ रामेछापका गजलकार रामशरण श्रेष्ठको गजल थियो यो। कहीं कतैबाट सहयोग र सहमति नपाएपछि एक जोडीले भागेर विवाह गरे र घर बसाले। श्रीमान श्रीमतीले कोही यदि पछि भेट्नै आए पनि घरको ढोका समेत नखोल्ने निर्णय गरे र दुवै सहमति पनि भए। करिब 1 महिनापछि श्रीमान चाहिँका बुवा आमा आएर घरको ढोकाको घन्टी बजाए। श्रीमान श्रीमतीले ढोकाको सानो पुवालबाट देखे बाहिर को आएको छ भनेर। दुवैले एक अर्काको मुखमा हेरे। श्रीमान चाहिँले ढोका खोल्न चाहन्थे तर आफू दुईको पुरानो निर्णय र सहमतिका कारण खोल्न सकेनन्। उनका बुवा आमा आधा घण्टा बाहिर भौतारिए पछि फर्किएर गए। त्यसको केही समयपछि सोही दिन श्रीमतीका बुवा आमा भेट्न आए। श्रीमान श्रीमतीले एक अर्कालाई हेरे। आफ्ना बुवा आमालाई घरको ढोका बाहिर भौतारी रहेको देखेर श्रीमती चाहिँ आँखाभरि आँसु पार्दै रुन थालिन्। म मेरा आमा बुवालाई यसो गर्न सक्दिन। उनले तुरुन्तै ढोका खोलिन्। श्रीमानले केही भनेनन्। वर्षौं बित्यो। ती दम्पतिका 4 छोरा जन्मेपछि 5 सन्तान छोरी जन्मिन्। छोरी जन्मेको उपलक्ष्यमा बाबुले ठूलो भोजको आयोजना गरे। सारा गाउँलेलाई बोलाए। त्यस रात श्रीमानलाई श्रीमतीले सोधिन्, 4 छोरा जन्मिँदा कहिले केही नगरेको, छोरी जन्मिँदा यत्रो ठूलो भोज राख्नुको कारण के हो? जवाफमा श्रीमानले भने, किनकि यो मेरी त्यस्ती छोरी हो जसले भविष्यमा मेरो लागि ढोका खोल्नेछ। कार्यक्रमको 80 श्रृङ्खलामा वाचन भएको यो कथा सर्वाधिक रुचाइएको कथा हो। 80 श्रृङ्खला सुनेपछि हामीलाई 100 श्रोताले इमेल सन्देशहरू पठाउनु भएको थियो। काभ्रे पलाञ्चोक घर भई हाल दक्षिण कोरियामा कार्यरत श्रोता रवि तिमल सिन्हा लेख्नुहुन्छ। यो कथा सुनेर मन गर्वले भरि भयो। अचानक ताली बजाउन पुगेछु। म दुई छोरीको पिता हुँ। दुनियाले जे भनोस् मलाई मतलब छैन। छोरा हुन् या छोरी, दुई सन्तान भएपछि हुन्छ भन्दै बसेको छु। यो कथा सुनेपछि आफ्नो निर्णयमा झनै अडिग हुने प्रेरणा मिल्यो। नमस्कार, रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरी। आज कार्यक्रमको 100 श्रृङ्खला, कार्यक्रममा धेरै रुचाइएका कथा गजल अनि गत साता सोधेको प्रश्नको जवाफ र विजेताको बारेमा जानकारी गराउनेछौँ।
भत्किएको फुलबाट जिन्दगीको यात्रा नगर, ओ भइगो मलाई माया नगर। वारी छु म पारी तिमी, भइगो मलाई माया नगर। दुखीको सपना छैन तिमीले बाँच्ने विपना जस्तो, म दुखीको सपना छैन। एकै घामले सुकी जाने, एकै घामले सुकी जाने, तलाउको हुन्न भर, भो भइगो मलाई माया नगर। वारी छु म पारी तिमी, भइगो मलाई।
तसिदिले दर्शन नमस्ते, म शेर्पिनी कान्छी दुलखा चरीकोट, मेरो घर आफ्नो घर परिवारको सुन्दर भविष्यको धेरै धेरै सपना बोकेर विगत 6 वर्ष पहिला म यो इजरायली भूमिमा पाइला टेकेको थिएँ। कहिले पैसाको अभावमा, कहिले समयको कारणवश आजसम्म म नेपाल फर्किन सकेको छैन। अब सायद छिटै फर्किन्छु होला। यो साँझ यो सुभाषलाई मैले फेसबुकको वालमा भेटेदेखि एकदम समय काट्न सजिलो भएको छ। पहिला म यो बिरानो मुलुक, अपरिचित ठाउँ, पढाइको माझमा म साह्रै एक्लो महसुस गर्थेँ। धेरै तनाव र पीडाहरूको महसुस हुन्थ्यो मलाई। म विदेशमा पैसा कमाउन आएको होइन, म एउटा सजाय भोगिरहेको जस्तो फिल हुन्थ्यो मलाई। जुन दिन यो साँझ यो सुभाष मैले भेटेँ, एक्लो फिल गर्न छाडेको छु। समय निकालेर खाली समयमा म गजल सिक्ने प्रयास गरेँ। पहिला प्रसारण भएको पुरानो यो साँझ यो सुभाषहरूलाई खोजी खोजी हेरेर समय काट्न थालेँ र आफ्नो मनमा गुम्सिएको पीडाहरू मैले गजल बनाएर बाहिर निकाल्न कोसिस गरेँ। त्यसैले मलाई यो साँझ यो सुभाष धेरै प्रिय छ। मैले एउटा बेस्ट फ्रेन्डको रूपमा हेरेको छु यो साँझ यो सुभाषलाई। यो साँझ यो सुभाषमा प्रसारण हुने सबै कथा, गीत, गजलहरू एकदम राम्रो हुन्छ। मलाई मन छुएको कथा अभागी कान्छाजीले पठाउनु भएको थियो एउटा 25 श्रृङ्खलामा। प्रदीपजीको प्रस्तुत गर्ने शैली, कथामा बोकेको पीडा र कथा वस्तुसँग मिल्दो गीतले मलाई एकदम मन छुयो। 15 मिनटसम्म रोएर बसेँ। गजलहरू सबै 101 छन्। यो साँझ यो सुभाषमा गजल लेख्ने साथीहरू धेरै राम्रो राम्रो हुनुहुन्छ, उहाँले धेरै राम्रो राम्रो लेख्नुहुन्छ, र पनि मलाई मेरो आफ्नै कथा जस्तो लागेको एउटा गजल जो प्रदीपजीले वाचन गर्दाखेरि मलाई यस्तो फिल भयो कि मैले भनिराखेको छु यो मेरो कथा हो जस्तो लाग्यो, होइन? त्यो चाहिँ मलाई यो कमल युनिक प्यासीजीले पठाउनु भएको 40 श्रृङ्खलामा। बाँचे भने आउने छु सानो जहाजमा चढेर, बाँचे भने आउने छु सानो जहाजमा चढेर, मरे भने आउने छु सानो बाकसमा चढेर,
सानो बाकसमा चढेर। बाँचे भने आउने छु सानो जहाजमा चढेर, मरे भने आउने छु सानो बाकसमा चढेर। खै कसरी भनु म तिमीलाई प्रदेशको हाल खबर, खै कसरी भनु म तिमीलाई प्रदेशको हाल खबर, आधा ज्यान नचल्ने भएको छ माथिदेखि लडेर। मरे भने आउने छु सानो बाकसमा चढेर, यता घाउ उता घाउ बाँकी छैन कुनै ठाउँ, यता घाउ उता घाउ बाँकी छैन कुनै ठाउँ, काम गर्दा शरीरमा तिखा तिखा किला गरेर। मरे भने आउनेछु सानो बाकसमा सडेर, बाँकी थियो अझै लेख्न तर म लेख्दिन, बाँकी थियो अझै लेख्न तर म लेख्दिन, डर लाग्छ रुन्छ्यौ कि तिमी मेरो व्यथा पढेर। बाँचे भने आउनेछु सानो जहाजमा चढेर, मरे भने आउनेछु सानो बाकसमा सडेर। भर्दै छन् है आफ्नै झोला, सचेत हौ यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ यही बेला। भर्दै छन् है आफ्नै झोला, सचेत हौ यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ यही बेला। स्वार्थ लोभ अहमले भाइचारा टुट्दै जान्छ, स्वार्थ लोभ अहमले भाइचारा टुट्दै जान्छ, फुट्छ अनि बम गोला, सचेत हौ यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ यही बेला। भोको पेट कोही नहौ, मान्छे बीच भेद छोडौ, भोको पेट कोही नहौ, मान्छे बीच भेद छोडौ, मान्छेकै हो सबको चोला, सचेत हौ है यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ है यही बेला। जाति भाषा धर्म भन्दै अफ्रिकामा के भयो, जाति भाषा धर्म भन्दै अफ्रिकामा के भयो, भोलि यहाँ त्यसै होला, सचेत हौ यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ यही बेला। सुबास त आफ्नै हुन्छ, फुलौ एकै ठाउँ हामी, सुबास त आफ्नै हुन्छ, फुलौ एकै ठाउँ हामी, सहुँ बरु मासा तोला, सचेत हौ यही बेला। भर्दै छन् है आफ्नै झोला, सचेत हौ यही बेला, फेरि बग्ला रातै खोला, सचेत हौ यही बेला। हाल अबुधाबी युएईमा रहनुभएका गुप्तेश्वर तीन रामेछापका गजलकार दलबीर सिंह बराइली घायलको यो गजल कार्यक्रमको 39 औं श्रृङ्खलामा वाचन भएको थियो र यो साँझ यो सुबास उत्कृष्ट गजल छनौट प्रतियोगितामा उत्कृष्ट 2 पर्न सफल गजल थियो यो। यसै गजलसँगै पुनः स्वागत गर्न चाहन्छौँ कार्यक्रम यो साँझ यो सुबासमा। यस कार्यक्रमलाई अब सामुदायिक रेडियो वालिङ स्याङ्जा, रेडियो हाम्रो मालिका कैलाली र रेडियो त्रिवेणी भरतपुर चितवन मार्फत पनि सुन्न सकिनेछ। यी 3 रेडियोबाट सुनिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई हामी फेरि पनि स्वागत गर्न चाहन्छौँ।
नमस्कार, म राजकुमार अभिलाषी दाहाल, घर सूर्यदय नगरपालिका वार्ड नम्बर 9 इलाम पर्दछ। रेडियो फिकल 90.6 मेगाहर्ज इलाममा न्युज एन्ड प्रोग्राम कोअर्डिनेटरको रूपमा काम गर्छु भने नेपाल पत्रकार महासङ्घ इलाम शाखाको उपाध्यक्षको रूपमा समेत कार्यरत छु। एक दिन घरबाट रेडियो जाँदै थिएँ, रेडियोका अध्यक्ष समेत रहनुभएका श्रष्टा गणेश रसिकले फोन गर्नुभयो। ठ्याक्कै मिति याद भएन, उहाँले एउटा ज्ञानवर्धक साङ्गीतिक कार्यक्रम यो साँझ यो सुबास रेडियो मार्फत बजाउनु पर्ने भयो, कहिले बजाउने मलाई टाइम होला भनेर भन्नुभयो। यो कार्यक्रम मेलमा समेत आइसकेको उहाँले मलाई जानकारी गराउनु भयो। मैले म स्टेसन पुगेपछि हजुरलाई खबर गर्छु भनेर भने र म हतार हतार स्टेसनतर्फ गएर मेल खोलेको एउटा कार्यक्रम आइरहेको रहेछ, डाउनलोड गरेर बजाएँ। सुरुमा गजल, त्यसपछि ज्ञानवर्धक कथा र गीत। वाओ, कति धेरै मन पर्यो आजै अहिले बजाउँ जस्तो लाग्यो। त्यो दिन शुक्रबारको दिन थियो, आजै भरे 9:15 बजाउने भनेर उहाँलाई मैले खबर पनि गरेँ, किनभने आजै नबजाइ मलाई चित्तै बुझेन, मलाई यति धेरै मन पर्यो त्यो कार्यक्रम। अनि त्यो भागमा आमा र छोराको कथामा थियो, छोराले आमालाई हेला गरेको तर आमाले चाहिँ छोरालाई कति धेरै माया गरेको, आमाको प्रेमको महत्त्व त्यो भागमा दर्शाएको थियो। अत्यन्तै धेरै मन पर्यो मलाई त्यो कथाले, जस्तो मन मलाई कुनैले पनि छोएको थिएन। म एकदमै भावविभोर भएर रुन समेत पुगेँ त्यतिखेर। त्यसपछि म जहिले पनि त्यो कार्यक्रम मेलमा रेडियोमा प्राप्त हुनसाथ पहिला आफू सुनि नै हाल्छु डाउनलोड गरेर, र त्यसपछि रेडियोमा हरेक शुक्रबार बज्छ र शुक्रबार पनि पुनः दोहोऱ्याएर त्यो कार्यक्रम सुन्छु। नसुनेसम्म मलाई चित्तै बुझ्दैन। एक त ज्ञानवर्धक छ, अर्को मानसिक तनावको औषधिकै रूपमा पनि काम गर्छ। हजारौँ श्रोता छन् पूर्वमा त्यो कार्यक्रमको, मैले कसरी धेरै श्रोता भएको अनुभव गरे भने एकैछिन मात्रै त्यो कार्यक्रम बज्न ढिलो भयो भने किन बजेन भनेर रेडियोमा धेरै फोनहरू आइहाल्छ। यसर्थ यो कार्यक्रम सबैको सच्चा साथी बनेको छ। 100 अङ्कको लागि सफलता प्रगतिको धेरै धेरै शुभकामना।
100 अङ्क जस्ता हजारौँ मनाउन पाऊ, यो कार्यक्रम बारे पनि अरूलाई जनाउन पाऊ। नमस्ते, म अन्जान मुना, यो साँझ यो सुभाषकी नियमित श्रोता भन्नुपर्छ। मेरो घर पूर्व झापा, हाल न्युजिल्यान्डमा बस्दै आएकी छु। सुखद भविष्य र भाग्य निर्धारणका क्रममा 3.5 वर्षदेखि म न्युजिल्यान्डमा अध्ययनका क्रममा रहेकी छु। यो कार्यक्रमबारे भन्नुपर्दाखेरि 70 अङ्क सुनेपछि, जसमा आरा र हथौडाको कथा सुने, आखिर जहाँ मन हुन्छ त्यहीँ घर हुन्छ, त्यही भएर त न्युजिल्यान्डमा बस्दै आएकी छु। यो कथामा मिलाड फुलारको जस्तै एउटा कथा रहेको पाएँ, एकदमै प्रेरणादायी लाग्यो, जसमा उनले गरिबहरूप्रति आफ्नो घर बनाएर खुसी दिलाएका थिए। फेसबुक चलाइरहेकी थिएँ, अचानक यो साँझ यो सुभाष कार्यक्रमको एउटा नोटिफिकेसन देखेँ। के रहेछ भनेर झट्ट खोलेर हेरेँ। हेर्दाखेरि कार्यक्रम यति सुमधुर स्वरमा बजेको लाग्यो नि, साँझको बेला भएको थियो मैले खासै त्यो कार्यक्रम सुन्दाखेरि। त्यही भएर पनि यो कार्यक्रम मैले सुन्नै पर्छ भने जस्तो लाग्यो कि मलाई एकैपटकमा एउटै इन्सपायरिङ कथा लाग्यो है। मैले कार्यक्रमलाई कसरी सुन्छु भन्दाखेरि, एउटा फ्री भिडियो डाउनलोडर भन्ने एउटा एप्लिकेसन छ, त्यो एप्लिकेसनमा म कतिखेर फ्री हुन्छु त्यतिखेर मैले हतार हतार कार्यक्रम आउने बित्तिकै मैले डाउनलोड गरिहाल्छु, अनि मलाई जतिखेर फुर्सद हुन्छ म त्यति बेलामा चट्ट सुनिहाल्छु कार्यक्रम। विशेषतः अलरेडी डाउनलोड भइसकेपछि म जहाँ हुन्छु जतिखेर मलाई समय मिल्छ त्यतिखेर सुन्न मन लाग्छ। मोस्टली ड्राइभ गर्दाखेरि बजाइरहेको हुन्छु, त्यो म ड्राइभ गर्दैछु कि भन्ने जस्तो पनि लाग्दैन घरिघरि त। हुन त ठुलो भोल्युममा केही बजाएर गाडी कुदाउनु राम्रो त होइन, तर पनि जे होस् यसरी पनि म सुन्ने गर्छु यस कार्यक्रमलाई। कहिलेकाहीँ साँझमा सुन्छु, कहिलेकाहीँ दिउँसो सुन्छु, कहिलेकाहीँ सुत्ने बेलामा सुन्छु, सुन्दा सुन्दै निदाउँछु, मन्त्रमुग्ध पनि हुन्छु, भरि नै बिउजिँदाखेरि सुहा गरेर बजिरहेको पनि हुन्छ। कार्यक्रमको सबैभन्दा मनपर्ने पक्ष भनेको चाहिँ प्रेरणादायी कथाहरू हुन्। गीत गजल पनि उत्तिकै रमाइला छन्, मेरा पनि केही गीत गजलहरू यस कार्यक्रममा बज्ने अवसर पाएका छन्। प्रदीप दाई लगायत रन्सी मिडियालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जाँदा जाँदै आई एम सो मच इन लभ विथ यो साँझ यो सुभाष, सधैँ सधैँ माया गरिरहनेछु।
विश्वकै ठुलो अर्थतन्त्र, अवसरको देश अमेरिका, जहाँ शून्यबाट सुरु गरेर करोडपति बन्नेहरूका कथा सुन्न पाइन्छन्। मिलाड फुलरको कथा तिनै मध्येको एक हो, तर ठ्याक्कै त्यस्तै भने होइन। जब आफ्नो सपना दुःस्वप्नमा बदलियो, मिलाडले जीवनप्रतिको आफ्नो दृष्टिकोणलाई पुनर्परिभाषित गर्ने निर्णय गरे। 30 वर्षको उमेरमा उनले 10 लाख अमेरिकी डलर आर्जन गरिसकेका थिए। 100 लाख पुर्याउने उनको महत्वाकांक्षा थियो। त्यसका लागि चाहिने सिप, कौशलता र स्रोत उनमा थियो। शानदार घर थियो, खोला छेउमा रमणीय क्याबिन, प्रशस्त जग्गा जमिन, श्रीमती र 2 बच्चा, जसले बिरलै भेट्ने देख्ने मौका पाउँथे, किनकि मिलाड सधैँ काममा व्यस्त रहन्थे। उनको साम्राज्य फैलिरहेको थियो, तर सँगसँगै वैवाहिक पारिवारिक जीवन टुट्दै गइरहेको थियो। धन र शक्तिको खोज माग्ने हजारौँ व्यक्तिहरूमा यो समस्या आइपर्दछ। मिलाडलाई एक दिन कार्यालय समयमा अचानक ठुलो हृदयघात भयो। यो धमनिया र थपकावाला हृदयघात नभएर दुःख र अफसोसले अचानक जीवनमा ल्याउने बाढीले हृदय लाक्षणिक रूपमा स्थिर हुँदाको अवस्था हो। मिलारकी श्रीमती लिन्डा पारपाचुके चाहन्छिन्। आफ्नो पति भन्ने कोही छ कि छैन महसुस गर्न पाइनन्। मिलारलाई अझै माया गर्छु भन्नेमा विश्वास गर्दिनन्। उनको गुनासो थियो, म आजै घर छोडेर जाँदैछु, नोटमा लेखिएको थियो। मैले उसले चाहेको हरेक कुरा पुर्याएको थिएँ, कसरी छोडी जान सक्छ ऊ मलाई? त्यसपछिको पहिलो हप्ता मिलाडले कहिल्यै महसुस नगरेको एक्लोपन र तडपाई बीच बित्यो। आफ्नो व्यवसाय खडा गर्न लाग्दा आफूले एकदमै माया गर्ने परिवार गुमाउनु परेको उनले निचोड निकाले। टाउकोमा हात राखी टिभी हेर्दै गर्दा टिभीमा लेखेको एक लाइनमा उनको ध्यान गयो। योजना बनाइएको जीवन मात्र सहन सकिनेछ। उनको जीवन योजना अनुसार नै चलेको थियो, तर उनले आफ्नो सार्थक उद्देश्यलाई त्यसमा समावेश गर्न चुकेका थिए। अर्को हप्ता मिलालले लिन्डालाई सम्पर्क गरी भेट्नका लागि बिन्ती गरे। लिन्डाले मन नभई नभई हुन्छ भनिन्। मिलाड तुरुन्तै जहाज पक्रे र पुगिहाले लिन्डा भएको ठाउँमा। भेटका केही दिन रुवावासी पुराना यादसँगै सम्बन्ध पुनर्स्थापना गर्ने विषयमा कुरा भए। संसारमा सबैभन्दा बढी माया गर्ने आफ्नी श्रीमती र आफूबीच आउने व्यापार व्यवसाय अनि सम्पत्ति त्याग्ने घोषणा गरे मिलाडले। घर जग्गा व्यवसाय सबै बेचिदिए। भएको पैसा गिर्जाघर र विद्यालयलाई दान गरिदिए। सबैले भने मिलाड पागल भयो, तर मिलाडलाई झनभन्दा झन बढी आनन्द महसुस हुँदै गइरहेको थियो। बरु अब के गर्ने भन्ने प्रश्न मिलाडको दिमागमा थियो। एक दिन एक धर्मशास्त्रीसँग ग्रामीण भेगमा गएका बेला उनले त्यसको जवाफ पनि पाए। अमेरिकाकै विकट ग्रामीण भेगको धुलाम्य सडक छेउछाउमा जीर्ण झुपडीहरू देखे, जहाँ सयौं गरिब परिवार बसोबास गर्दथे। पानी चुहिरहेको तातो घाम राम्ररी छेक्न नसक्ने। उनै धर्मशास्त्रीसँग मिलेर मिलाडले ती गरिबहरूका लागि घर निर्माण गर्न जुटे, आफै हतौडा र आरा लिएर। तर पहिलो घर निर्माण हुँदै गर्दा ती धर्मशास्त्री हृदयघातका कारण स्वर्गवास भए। मिलाडले हरेस खाएनन्, बरु अझै प्रेरित भएर लागे। लगातार 4.5 वर्ष त्यही ग्रामीण भेगका गरिबहरूको बस्ने घर निर्माण गर्नमा। सामान्य तर सभ्य यी घरहरूले ती परिवारमा ल्याएको खुसीले मिलाड दम्पतिको मन छोयो। दुवैको ध्यान अब विश्वका अरू ठाउँतिर गयो। मध्य अफ्रिकाको कङ्गोमा गएर उनीहरूले 3 वर्ष आफ्नै हातले घर निर्माण गरी बिताए। सन् 1976 उनीहरूले आफ्नो एउटा संस्था खडा गरे। कुनै बेला 100 लाख डलर कमाउने लक्ष्य भएका मिलाडको नयाँ लक्ष्य बन्यो 10 लाख परिवारलाई घर। रातमा निन्द्रा लाग्दा शिर बिसाउन सबैका लागि एउटा सामान्य सभ्य घर हुनुपर्दछ भन्ने मान्यता राख्दछन् मिलाड दम्पति।
लुकाई राख न अङ्गालोमा, बाँधी राख जान न देऊ, रोक न रोक पूर्ण न देऊ, आकाशको चरी जस्तै मलाई बाँधेर राख तिम्रै मुटुमा, यो त तिम्रै धड्कन हो, राख तिम्रै आँखामा, यो त तिम्रै सहारा हो, मनभित्र साची राख न आँखाभित्र, अल्झाइ राख मनभित्र साची राख न आँखाभित्र, अल्झाइ राख रम न देऊ न तिम्रै आँखामा, बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा, बाँधेर राख तिम्रै मुटुमा, यो त तिम्रै धड्कन हो, साँचेर राख तिम्रै आँखामा, यो त तिम्रै सहारा हो।
नाङ्गो जिउमा कपास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ, नाङ्गो जिउमा कपास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। सच्चा प्रेमीहरू मलाई सोध्ने गर्छन्, सच्चा प्रेमीहरू मलाई सोध्ने गर्छन्, काँडामा मिठो सुवास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। फटाहाको राज्य चलेको दुनियाँमा, फटाहाको राज्य चलेको दुनियाँमा, सोझो मान्छेको विश्वास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। जसले गर्यो पाप उसकै फलिफाप हो, जसले गर्यो पाप उसकै फलिफाप हो, दैव पापीको विनाश कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। सोध्ने गर्छु म मिठो मिठो बोल्नेलाई, सोध्ने गर्छु म मिठो मिठो बोल्नेलाई, साँच्चै बोलीमा मिठास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। राधा बिनाको यो कृष्णलाई थाहा छ, राधा बिनाको यो कृष्णलाई थाहा छ, तडपिँदै मान्छे उदास कहिले हुन्छ, नाङ्गो जिउमा कपास कहिले हुन्छ, मेरो देशको विकास कहिले हुन्छ। दोस्रो यो साँझ यो सुवास उत्कृष्ट गजल छनौट प्रतियोगितामा प्रथम हुन सफल, हाल योकोहामा जापानमा रहनुभएका भीमेश्वर तीन दोलखाका गजलकार कृष्ण के श्रेष्ठ काल्सको गजल थियो यो।
एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो, मनभरिका पीडा सबै पोख्न पाए हुन्थ्यो, तिमीलाई सम्झिएर रुन पाए हुन्थ्यो, रुन पाए हुन्थ्यो, एक पल्ट तिमीलाई देख्न पाए हुन्थ्यो।
मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ, दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ, दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। उत्तिसका हाँगा बिगा भेला पारी मैले, उत्तिसका हाँगा बिगा भेला पारी मैले। मकै भुटी खान आगो बाल्दा तिमी हाँस्यौ, दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। आगो फुकी ओदानमा पानी तातो पार्दै, आगो फुकी ओदानमा पानी तातो पार्दै, भोको पेट भर्न सिस्नो गाल्दा तिमी हाँस्यौ। दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। पेट भर्न सक्या छैन कहाँ पाऊँ जुत्ता, पेट भर्न सक्या छैन कहाँ पाऊँ जुत्ता। बगरमा खाली पाऊ चाल्दा तिमी हाँस्यौ, दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। पल पल यहाँ मरेको छु गरिबीले म त, पल पल यहाँ मरेको छु गरिबीले म त। बाध्यतामा ठाडो शिर ढाल्दा तिमी हाँस्यौ, दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। सक्दिन म रोको देख्न लाला बाला मेरा, सक्दिन म रोको देख्न लाला बाला मेरा। खाको गाँस ओकलेर पाल्दा तिमी हाँस्यौ, मेरो भित्तो कमेरोले टाल्दा तिमी हाँस्यौ। दुखी भारी ढाकरमा हाल्दा तिमी हाँस्यौ। कार्यक्रमको 40 श्रृङ्खलामा वाचन भएको र कार्यक्रम यो साँझ यो सुभाषले केही समय अघि गरेको तेस्रो उत्कृष्ट गजल छनौट प्रतियोगितामा प्रथम हुन सफल, हाल साउदी अरबमा रहनुभएका मोरङ उर्लाबारी नौका गजलकार जितु खड्का गाउँलेको गजल थियो यो।
नमस्कार, म सृजना राई, नेपालको सुदूरपूर्वी जिल्ला इलाम हो मेरो घर। विगत 3 वर्षदेखि रेडियोमा कार्यरत छु। रेडियोमा काम गर्ने सिलसिलामा कहिले इलाम त कहिले झापा हुँदै हाल बिर्तामोड झापा आँगन एफएममा कार्यरत छु। सायद 23 अङ्कबाट सुन्ने मौका पाए। तत्पश्चात मैले यो कार्यक्रम कहिले पनि छुटाइन र छुटाउने छैन पनि। अहिले चाहिँ म युट्युबबाट सुन्ने गर्छु। मैले सधैँ सुन्ने समय भनेको राति सुत्ने समय हो, किनकि बिहान उठेदेखि राति 10 बजेसम्म म आफ्नै कार्यमा व्यस्त रहन्छु। कार्यक्रम सुनिसकेपछि मन्त्रमुग्ध हुन्छ मेरो मन, एक प्रकारको छुट्टै फिलिङ्स आउँछ, किनकि यो कार्यक्रमसँग एउटा याद जोडिएको छ मेरो पनि। प्रवासमा रहेर पनि व्यस्त समय चोरेर यति सार्थक र यति शानदार कार्यक्रमको उत्पादन गर्नु र सारा नेपालीहरूको मन जित्नु भनेको कम चुनौतीपूर्ण काम होइन। कार्यक्रममा वाचन भएको प्रत्येक सामग्रीहरू मलाई मनपर्छ, त्यसमा पनि 63 श्रृङ्खलामा वाचन भएको भङ्गेरा र भङ्गेरीको कथा, जुन भङ्गेरीको विश्वासघातले गर्दा भङ्गेराले हावाहुरी आउनु अगावै आफ्नो प्राण त्याग्छ। साँच्चै नै त्यो कथाले मेरो मनमा स्पर्श गरेको थियो। कार्यक्रममा सुगम संगीत, गजल, प्रेरणादायक कथालाई प्रदीप दाईको शृङ्गारिक आवाजले जीवन्त तुल्याउँछ। श्रोताको मन जित्दै 100 श्रृङ्खलामा आइपुग्नु भएकोमा हार्दिक शुभकामना। यहाँहरूको साथ अटुट रहोस्।
पोथी चरीले एक दिन भाले चरालाई भनिछ, मलाई छोडेर तिमी कतै उडेर त जाँदैनौ नि है। म उडेर जान लागे भने तिमी मलाई समात्नु, जवाफमा भालेले भन्यो। म तिमीलाई समात्न त सकुला तर पाउन भने सक्दिन। चरीको यस्तो गहिरो प्रेम देखेर चरा गम्भीर भयो, आँखाभरि आँसु बनायो, आफ्ना पखेटा रुखका हाँगामा बजार्दै टुक्रा टुक्रा पार्यो। पखेटा विहीन भालेले पोथीको आँखामा हेर्दै भन्यो, अब हामी दुई सधैँ सधैँ साथ रहनेछौँ। समय बित्दै गयो। एक दिन अचानक ठूलो हावाहुरी आउन लागेको देखेपछि पोथी उड्न लागि। पोथीको मनसाय बुझेर बिचरा भालेले भन्यो, जाऊ तिमी आफ्नो ख्याल गर, म त यसै पनि उड्न सक्दिन, तिमी पनि आफ्नो ख्याल राख है, भन्दै पोथी उडेर गई। जसै हावाहुरी रोकियो, पोथी भालेलाई भेट्न फर्केर आई। तर बिचरा भाले भुइँमा लडिरहेको मृत भेटियो। छेवैको डालीमा लेखिएको थियो, तिमीले मात्र एकपटक छोडी जान सक्दिन भनिदिएको भए हावाहुरी आउनु अगावै सायद म मर्ने थिइनँ।
लाग्दैन अब तिम्रो भनी ढाँटु, कसरी आफ्नै मुटुलाई पनि माया। लाग्दैन अब तिम्रो भनी सरी आफ्नै मुटुलाई पनि
हामीले गत हप्ताको श्रृङ्खलामा एउटा प्रश्न सोधेका थियौँ। प्रश्न सोही श्रृङ्खलामा वाचन गरिएको एउटा कथासँग सम्बन्धित थियो। कथाका पात्र श्रीमान चाहिँको विवाह गर्दाको उमेर कति थियो? स्मरण रहोस्, ती श्रीमान श्रीमती आफ्नो विवाहको 40औं वर्षगाँठ मनाउँदै थिए। परीले 30 वर्ष बढाइदिएपछि श्रीमानको उमेर 93 भएको थियो। सही जवाफ, विवाह गर्दा श्रीमान चाहिँ 23 वर्षका थिए। हामीलाई इमेल र फेसबुक मार्फत प्राप्त लगभग 4,500 जवाफमध्ये अधिकांशले सही जवाफ पठाउनु भएको छ। तपाईँहरूको उत्साहजनक सहभागिताको कदर गर्दै रन्सी मिडियाले सही जवाफ दिनेमध्ये गोला प्रथाद्वारा छानिने एकजनालाई ₹10,000 दिने घोषणा गरेको छ। पुरस्कार सम्बन्धी थप जानकारीका लागि विजेताले जुन माध्यमबाट जवाफ पठाउनु भएको थियो त्यसैबाट सम्पर्क राख्नुपर्नेछ। पुरा नाम र पुरा ठेगाना अनिवार्य छ। पुरस्कार सम्बन्धी सम्पूर्ण अधिकार रन्सी मिडियामा निहित रहनेछ। र विजय हुने श्रोता हुनुहुन्छ हाल मलेसियामा रहनुभएका सुनसरी तराहराका देव राई। देवजीलाई धेरै धेरै बधाई छ। सहभागी सबैलाई हृदयदेखि धन्यवाद। आज कार्यक्रमको सयौं श्रृंखला सम्म आइपुग्दा देश विदेशमा रहनुभएका श्रोता गजलकार शुभेच्छुकहरूबाट अथा माया पायौं। नेपालमा कार्यक्रम प्रसारण गरिदिनुहुने रेडियो स्टेशन जसले कार्यक्रमलाई देशका कुना कुना र घर घरमा पुर्याउन मद्दत गरिदिनुभयो, त्यसै गरी नेपाल बाहिरका श्रोता समक्ष कार्यक्रम पुर्याउन मद्दत गर्नुहुने ब्लग, वेबसाइट र आइफोन एन्ड्रोइड फोन एप्लिकेसन सञ्चालक सबैलाई 10 औँला जोडेर धन्यवाद दिन चाहन्छौँ। यसका साथै आजको कार्यक्रमबाट बिदा हुने बेला भयो। आजको कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना hajurkopatra@gmail.com। निर्माता रन्सी अनि प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौँ। शुभरात्रि।
मायाको डोली चढाइ तिमीलाई लैजाउँला नि,
जाने घरमा